यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। तराईका जिल्लाहरूमा बाक्लो हुस्सूसँगै शीतलहर केही दिन रहने मौसम पूर्वानुमान महाशाखाको अनुमान। गुरूङ समुदाय नयाँ वर्षलाई स्वागत गर्दै तमु लोसार मनाउँदै। शिक्षालाई श्रम र रोजगारीसँग जोड्नु पर्नेमा उपराष्ट्रपति राम सहाय प्रसाद यादवको जोड। पाकिस्तानमा भएको बस दुर्घटनामा 11 जनाको मृत्यु। र पाँच थरको फिदिममा सम्पन्न फाल्गुनन्द गोल्ड कपको उपाधि चर्च बोयज युनाइटेडलाई मछिन्द्र फुटबल क्लब ड्राई ब्रेकरमा 5-4 गोल अन्तरले पराजित।
सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1GB डेटा फ्रीमा प्राप्त गरौ।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। तराईका जिल्लाहरूमा आज शीतलहर भएको छ। मध्य प्रदेशको पश्चिम भूभाग तथा बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागमा आज बिहानैदेखि बाक्लो हुस्सूसँगै शीतलहर भएको हो। रेडियो नेपालसँग आज कुरा गर्दै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद शान्ति कणेलले यो क्रम केही दिनसम्म तराई क्षेत्रमा निरन्तर रहने बताउनुभयो।
विशेष गरी मध्य प्रदेशका पश्चिम भूभागहरू अनि बागमती प्रदेश, गण्डकी प्रदेश अनि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका भूभागहरूमा चाहिँ हुस्सू कुहिरो लागेको अवस्था छ। अब आज बिहानदेखि नै लागेको हुस्सू कुहिरो चाहिँ विशेष गरी कोशी प्रदेशका तराईका भूभागहरूमा चाहिँ क्रमिक रूपमा सुधार हुँदै गएको अवस्था छ भने कोशी प्रदेशदेखि पश्चिमतिरका स्थानहरूमा चाहिँ अलिकति सुधार हुन समय लागेको अवस्था छ। बाँकी भूभागहरूमा चाहिँ मौसम सामान्यतया सफा अवस्थामा देखिन्छ। अबको 3 दिन देशको कुनै पनि स्थानहरूमा विशेष वर्षा अथवा को सम्भावना देखिँदैन भने यो विशेष गरी बिहानी पखर चाहिँ यो उपत्यकाहरूमा चाहिँ बाक्लो हुस्सो कुहिरो लाग्ने, साथै तराईका भूभागहरूमा चाहिँ बाक्लो हुस्सो कुहिरो लाग्ने अवस्था चाहिँ रहन्छ। यसले गर्दाखेरि दैनिक जनजीवन लगायत कृषि, पर्यटन, हवाई तथा सडक यातायातहरू चाहिँ केही प्रभावित पनि हुन सक्ने अवस्था भएकोले अलिकति सतर्कता चाहिँ अप्नाउनु पर्ने हुन्छ।
बाक्लो हुस्सू र कुहिरोसँगै शीतलहरका कारण तराई क्षेत्रमा हवाई तथा सड़क यातायातका साथै कृषि र पर्यटन क्षेत्र समेत प्रभावित हुन सक्ने भन्दै वरिष्ठ मौसमविद कणेलले सबैमा सतर्कता अप्नाउन आग्रह गर्नुभएको छ। तराई बाहेक देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहने र अबको 3 दिनसम्म देशका कुनै पनि स्थानमा वर्षा र हिमपातको सम्भावना नरहेको पनि वरिष्ठ मौसमविद शान्ति कणेलले जानकारी दिनुभयो। यसैबीच चिसोसँगै शीतलहर शुरू भएपछि बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सिराहा, सप्तरी सहितका मध्य तथा पूर्वी तराईका जिल्लाहरूमा जनजीवन प्रभावित भएको हाम्रा वीरगंज संवाददाता ध्रुव अधिकारीले जनाएका छन्। यस्तै जनकपुरबाट हाम्रा संवाददाता अजय कुमार झाले बिहानदेखि बाक्लो कुहिरो लागेका कारण चिसो पनि बढ़ेको जनाएका छन्। कुहिरो लागेका कारणले जनकपुर सहित आसपासका जिल्लाहरूमा बिहान सवारी साधन संचालनमा समेत समस्या भएको थियो। यस्तै बाक्लो हुस्सू, कुहिरो र शीतलहरका कारण लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागमा पनि जनजीवन प्रभावित भएको हाम्रा संवाददाताहरूले जनाएका छन्। गुरूङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमु लोसार चाड मनाउँदैछन्। गुरूङ बाहुल्य रहेको लमजुङ, गोर्खा, तनहु, स्याङजा, मनाङ, कास्की, पर्वत लगायतका जिल्लामा तमु लोसार विशेष रूपमा मनाउने गरिन्छ। लोसारका अवसरमा आज काठमाण्डुको टुँडीखेलमा गुरूङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेर मनाएका छन्। काठमाण्डु उपत्यकामा बसोबास गर्ने गुरूङ समुदायका बालबालिकादेखि वयस्कसम्मले आफ्नो भेषभूषामा सजिएर टुँडीखेल पुगी पहिचान, भेषभूषा र संस्कृति झल्कने झाँकी प्रस्तुत गरेका छन्। टुँडीखेलमा गुरूङ समुदायले पहिचान र परिचय दिने 100 बढ़ी खानपिन सहितको प्रदर्शन कक्ष समेत राखिएको छ। यस्तै तमु लोसार मूल आयोजक समितिद्वारा आज काठमाण्डुको टुँडीखेलमा आयोजित तमु लोसार महोत्सवमा उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाश मानसिंहले बहुजाति र बहुभाषी नेपाली समाजमा प्रजातान्त्रिक व्यवस्था प्राप्तिसँगै स्वतन्त्रतापूर्वक आफ्नो पहिचानलाई सुरक्षित र समृद्ध तुल्याउने मौका मिलेको बताउनुभयो। त्यस अवसरमा गुरूङ समुदायबाट समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिलाई सम्मान गरिएको छ। तमु लोसारका अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा पनि गुरूङ भेषभूषामा सजिएका युवा युवतीहरूले पहिचान झल्कने झाँकी प्रस्तुत गरेर मनाएका छन्। यस्तै लोसारका अवसरमा कास्कीको पोखरामा गुरूङ समुदायले विभिन्न कला संस्कृति पहिचान झल्कने झाँकी सहितका कार्यक्रम आयोजना गरेर मनाएका छन्। बाजुरा लगायत सुदूरपश्चिमका केही जिल्लामा भुवा पर्व शुरू भएको छ। दशैं तिहार पछिको दोस्रो ठूलो पर्वका रूपमा मनाइने भुवा पर्व आजदेखि शुरू भएको हो। पौराणिक कालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाइने गरिन्छ। भुवा पर्व पुसे औंसीका दिनबाट शुरू भई तीनदेखि पाँच दिनसम्म मनाउने प्रचलन रहेको छ। सुदूरपश्चिमका अछाम, बझाङ लगायतका बाजुरा जिल्लाको बुढ़ीगंगा, बढ़ीमालिका, बुढ़ीनन्दा, त्रिवेणी नगरपालिका र खप्तड छेडेदह तथा गौमूल गाउँपालिकाका गाउँहरूमा स्थानीयले यो पर्वलाई विशेष रूपमा मनाउने गर्दछन्। लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेजिङ भाषा तथा संस्कृति विश्वविद्यालय बीच सहकार्य सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा प्रधानमन्त्री निवास बालवाटारमा आज भएको कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर सुवर्णलाल बज्राचार्य र बेजिङ भाषा तथा संस्कृति विश्वविद्यालयका अध्यक्ष त्वाङ फङ बीच सहमति पत्र आदान प्रदान भएको हो। समझदारी पत्र अनुसार दुवै मुलुकका ती विश्वविद्यालयले संस्कृति आदान प्रदान, भाषा शिक्षण अनुसन्धान कार्य सञ्चालनका लागि काम गर्नेछन्। यसै गरी बेजिङमा नेपाल इन्स्टिच्यूट र लुम्बिनीमा चाइना इन्स्टिच्यूट स्थापना हुनेछन्। प्रधानमन्त्री केपी शर्मा ओलीको गत मंगिर 17 20 गतेसम्म भएको औपचारिक भ्रमणका क्रममा चीनसँग स्वयंसेवी चिनिया भाषा शिक्षण सम्बन्धी समझदारी भएको थियो। उपराष्ट्रपति रामसाय प्रसाद यादवले शिक्षालाई श्रम, रोजगारी र देशभक्तिसँग जोड्नु पर्नेमा जोड़ दिनुभएको छ। उदयपुर चौदण्डीगढ़ी नगरपालिका 8 स्थित सरस्वती मावि सामाको स्वर्ण जयन्ती समारोहमा उपराष्ट्रपति यादवले समयानुकूल पाठ्यक्रम र सिकाउने तरिकामा परिवर्तन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परिवर्तनले मात्र देश बलियो नहुने भएकाले अब आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार प्राप्त गर्न संघर्ष आवश्यक रहेको बताउनु भएको छ। झापाको गौरीगंजमा माओवादी केन्द्रले तमु लोसारको अवसरमा आज आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष प्रचण्डले माओवादी केन्द्रप्रति जनताको भरोसा बढ़दै गएको दावी समेत गर्नुभयो। उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा देशमा विकास र समृद्धि ल्याउन सबै एकजुट हुनुको विकल्प नरहेको बताउनुभयो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सर्वदलीय सहमतिमा संविधान संशोधन प्रक्रिया अगाडि बढ़ाउने बताउनु भएको छ। नेकपा एमाले दाङ प्रचार प्रसार विभागले आयोजना गरेको नेपाल पत्रकार महासंघमा निर्वाचित कार्य समितिलाई सम्मान तथा साक्षात्कार कार्यक्रममा महासचिव पोखरेलले संविधान कार्यान्वयनको एक दशकको समीक्षा गरेर अधिकतम सहमतिको आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढ़ाउने बताउनु भएको हो। सुदूरपश्चिम र लुम्बिनी प्रदेश जोड्ने कर्णाली नदीमा बनिरहेको पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ। बर्दिया र कैलाली जिल्ला जोड्ने सनकट्टी घाटमा बनिरहेको पुल निर्माण शुरू भएको 8 महिनामा करिब 30% काम सकिएको छ। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
बर्दिया र कैलाली जिल्लाको बीच सनकटी घाटमा बनिरहेको उक्त पुलको काम अहिले तीव्र गतिमा भइरहेको हो। काम शुरू भएको 8 महिनामा पुलको करिब 30% काम सकिएको निर्माण कम्पनीले जनाएको छ। पुलका 14 पिल्लर मध्ये 7 पिल्लर निर्माण गरेर अहिले बीम र स्ल्याबको काम शुरू भइसकेको छ। चालू आर्थिक वर्षमा थप 40 करोड़ बराबरको काम गर्ने योजनाका साथ निर्माण कम्पनीले काम गरिरहेको बताउनुहुन्छ निर्माण कम्पनीका इन्जिनियर धीरेन्द्र सहनी।
यो पाइल फाउन्डेसन डिजाइन हो, माथि चाहिँ बक्स गर्डर हो। अहिलेसम्म हामी 7 फाउन्डेसन क्यापसम्म भ्याइसकेका छौँ। अर्को अब सुपर स्ट्रक्चर काम एउटा शुरू गरिसक्यो। यो वर्ष हामीले 40 करोड़ जतिको काम अझ थप गर्ने प्लानिङका साथ हामी अब अगाडि बढ्दैछौँ।
1,18 करोड़ रुपियाँ लागतमा निर्माण हुने पुलको लम्बाई 752 मिटर रहेको छ भने पुलको चौडाई 11 मिटर, जसमा 7.5 मिटर गाडी हिँड्ने र बाँकी दुवैतर्फ पैदल यात्रुका लागि फुटपाथ रहनेछ। त्यो ठाउँमा पुल बन्न लागेपछि यहाँका नागरिकहरू खुसी भएका छन्। कैलालीको टिकापुरका श्रीराम चौधरी,
पुल नबन्दाखेरि अप्ठ्यारो छ नि, कुर्नु पर्छ, नाउँमा मान्छे पाएपछि मात्रै टार्छन्, अब एक दुईजनालाई टार्नलाई त गाह्रै हुन्छ यिनीहरूलाई पनि। पुल बनेपछि हामीलाई अब सर्टकट हुन्छ, आउन जान पनि छिटो सजिलो।
अर्का स्थानीय तथा नदीको छेउमा विगत 9 वर्षदेखि पसल सञ्चालन गरिबस्नुभएका रामबहादुर बोहरा पनि पुल बन्न लागेकोमा निकै खुसी हुनुहुन्छ।
पुल भइदिए एक ठाउँमा टिकेर बसिन्थ्यो, एक ठाउँमा होइन्थ्यो, सेटल होइन्थ्यो, अब यो जान आउला त्यही जानुपर्ने अवस्था आउँछ। अहिले त एकदमै फास्ट भइरहेछ काम चाहिँ।
सरकारले समय समयमै बजेट दिन सके र अहिलेको यही गतिमा पुलको काम अगाडि बढ़ाउन सकेको खण्डमा सम्झौता मितिभन्दा अगाडि नै पुल निर्माणको काम सकिने बताउनुहुन्छ पुलका सुपरभाइजर गणेश कोइराला।
जुन तरिकाले निर्माण गर्न खोजिरहेछौं त्यो भइरहेछ। खासै चाहिँ अब नेपाल सरकारले अब समयमा बजेट दिएको उसमा चाहिँ हाम्रो चाहिँ समयभन्दा अगाडि नै सक्ने हाम्रो टार्गेट छ।
रसुवा कण्ठसंघले नेपाल सरकारसँग 2083 असोज 17 गते भित्र पुल निर्माणको काम सक्ने गरी 2079 पुस 17 गते सम्झौता गरेको थियो। सोही सम्झौता अनुसार पुल निर्माणसँगै निर्माण कम्पनीले पुलको दुवैतर्फ 500 मिटर पहुँच मार्ग र दुवैतर्फ 1015 मिटर नदी नियन्त्रणको काम पनि गर्नेछ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल एक्स मार्फत उहाँको निधनप्रति दुःख व्यक्त गर्नुहुँदै शान्ति मानव अधिकार र परोपकारमा कार्टरको योगदान विश्वका लागि प्रेरणा बनेको उल्लेख गर्नुभएको छ। राष्ट्रपति पौडेलले उहाँको परिवार र अमेरिकी जनताप्रति समवेदना समेत प्रकट गर्नुभएको छ। यसै गरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अमेरिकाका पूर्व राष्ट्रपति एवं नोबेल शान्ति पुरस्कार विजेता जिम्मी कार्टरको निधनमा दुःख व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री ओलीले कार्टरलाई परोपकार मानव अधिकार र शान्तिमा अमिट योगदान दिने व्यक्तित्वका रूपमा सम्झदै उहाँको निधनमा कार्टर परिवार र सम्पूर्ण अमेरिकी जनतामा समवेदना प्रकट गर्नुभएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सड़क तथा संरचनाहरूलाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ। सड़क बोर्ड नेपालको 22 स्थापना दिवसका अवसरमा आज बोर्डमा आयोजित कार्यक्रममा मन्त्री दाहालले अब बन्ने संरचनाहरूलाई दिगो सुरक्षित र उपयोगी बनाउनेतर्फ ध्यान दिनुपर्ने बताउनुभएको हो। कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले स्वदेशमै च्याउको गुणस्तरीय बिउ उत्पादन गर्नेतर्फ मन्त्रालयले काम शुरू गरेको बताउनु भएको छ। च्याउ उत्पादक किसान संघले काठमाडौँको भ्रिकुटी मण्डपमा आज आयोजना गरेको च्याउ मेला तथा परिकार महोत्सवमा मन्त्री अधिकारीले यस आर्थिक वर्षभित्र च्याउको खेतीका लागि सिफारिश जातहरू पंजीकरण गर्ने र त्यसको अनुसन्धानपछि प्रसार कार्य गर्न कृषि मन्त्रालयले कार्य योजना तय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कैलालीको लम्किचुवा नगरपालिकाले आफ्ना अति विपन्न नागरिकहरूका लागि आवास निर्माण गरिदिएको छ। गरीबीका कारण फुसको चुइने छानोमुनि बस्न बाध्य नागरिकको समस्या समाधान गर्न गैर सरकारी संस्था राष्ट्रिय दलित नेटवर्क संघको सहकार्यमा 45 घर निर्माण सम्पन्न गरिएका हुन्। नगर प्रमुख जनता आवास कार्यक्रम अन्तर्गत वडा नम्बर 4 को कौवापुर शिविरमा सुकुम्बासीका 33 घर निर्माण गरिएका छन् भने सोही वडाका दलित तथा अति विपन्न गैर दलितहरूका 5 घर निर्माण भएका लम्किचुहा नगरपालिकाले जनाएको छ। डोटीमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जोरायल गाउँपालिका 3 पातलकी 39 वर्षीय भूमिसरा खड्का रहेकी छन्। आज बिहान घर नजिकैको जंगलमा घाँस काट्ने क्रममा भीरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको त्यहाँबाट हाम्रा संवाददाता मनमोहन ठकुल्लाले जनाएका छन्। मकवानपुरमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। मकवानपुरको मनहरी गाउँपालिका 5 बसन्तपुरमा बाघको आक्रमणबाट स्थानीय 72 वर्षीय कान्छीमाया रूम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। आइतबार साँझ घाँस काट्न बारीको छेउमा गएकी कान्छीमाया लामो समयसम्म पनि नफर्किएपछि खोज्न गएका आफन्तहरूले घरबाट करिब 500 मिटर पर शरीरको विभिन्न भागमा चोट लागि मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। कवि शिरोमणि लेखनाथ पौडेलको 141 जन्म जयन्ती आज मनाइएको छ। त्रिमूर्ति निकेतनद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, प्राध्यापक केशव सुवेदी, बालकृष्ण सम फाउण्डेशनका अध्यक्ष मदन दास श्रेष्ठ तथा सदस्य सचिव नरेन्द्र राज प्रसाईले कवि शिरोमणिले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्तिप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो। पाकिस्तानको पंजाबको फतेह जंग क्षेत्र नजिकै भएको बस दुर्घटनामा 11 जनाको मृत्यु भएको छ भने 22 जना घाइते भएका छन्। जियो न्यूजले मोटरवे पुलिसलाई उद्धृत गर्दै बहावलपुरबाट इस्लामाबादतर्फ जाँदै गरेको बस मोटरवेमा फल्टिएको बताइएको छ। उद्धार अधिकारीका अनुसार पीड़ितहरू बहालपुर, बिहारी, सरागपुर र इस्लामाबादका रहेका थिए। 3 महिला सहित 6 जनालाई बेनजीर भुट्टो अस्पतालमा सारिएको र 1 घाइतेलाई इस्लामाबाद र जिल्ला मुख्यालय अस्पताल सारिएको उद्धार अधिकारीहरूले बताएका छन्। जियो न्यूजका अनुसार मोटरवे प्रहरीले दुर्घटना चालकको लापरवाहीका कारण भएको बताएको छ। मोटरवे प्रहरी महानिरीक्षक रिफत मुख्तारले बस दुर्घटनाको तत्काल छानबिन गर्न आदेश दिनुभएको छ। रूसी विदेश मन्त्री सेर्गेई लाभरोभले रूस करिब तीन वर्षको द्वन्द अन्त्य गर्न कुनै सम्झौताको हिस्साका रूपमा युक्रेनमा पश्चिमी शान्ति सैनिकहरूको तैनाथीको विरूद्धमा रहेको बताउनु भएको छ। कुनै पनि शान्ति सम्झौता लागू गर्न युक्रेनमा विदेशी सेना राख्ने सम्भावनाको चर्चा पश्चिमी राजधानीहरूमा चलिरहेको छ। फ्रान्सेली राष्ट्रपति इमान्युएल म्याक्रोन र पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले यस महिना वार्सामा भएको बैठकमा यस विषयमा छलफल गर्नुभएको थियो। रूसी विदेश मन्त्रालयले आज प्रकाशित गरेको अन्तर्वार्तामा ल्याब्रोभले राज्य संचालित तास समाचार एजेन्सीलाई मस्कोले यो विचार र अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले प्रस्ताव गरेका अन्य कुराहरूको विरोध गरेको बताउनुभयो। रूसी र युक्रेनी दुवै राष्ट्रपतिले एकअर्कासँग प्रत्यक्ष वार्तालाई अस्वीकार गर्नुभएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसअघि युक्रेनलाई चार पूर्वी र दक्षिणी क्षेत्रहरू डोनेस्क, खेर्सन, लुगानस्क र जापुरजियाबाट आफ्नो सेना फिर्ता लिन माग गर्नुभएको थियो। यी क्षेत्रलाई रूसले कब्जा गरेको दावी गरेको छ। कियवले भने शान्तिको बदलामा मस्कोलाई ती क्षेत्र दिने कुरा बारम्बार अस्वीकार गर्दै आएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सरकारले अध्यादेश मार्फत सहकारी क्षेत्रका समस्या समाधान तथा नियमनका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्ने व्यवस्था गरेको छ। बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको दर्ता प्राधिकरणले निर्धारण गरेको मापदण्ड बमोजिम स्थानीय तहमा मात्र हुनेछ। अध्यादेशको व्यवस्था अनुसार एक व्यक्ति एकै प्रकृतिका एक भन्दा बढी सहकारी संस्थामा सदस्य हुन पाइने छैन। त्यसै गरी कुनै व्यक्ति बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको संचालक पदमा दुई कार्यकाल भन्दा बढी अवधिका लागि निर्वाचित हुन र बहाल रहन नसक्ने व्यवस्था संशोधित ऐनमा गरिएको छ। अध्यादेशले सहकारी संस्थाहरूमा व्यक्तिगत बचत तथा ऋणको सीमा समेत तोकेको छ। एक प्रदेश भन्दा बढी कार्यक्षेत्र रहेको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थामा 50 लाखसम्म, एक जिल्ला भन्दा बढी कार्यक्षेत्र रहेको संस्थामा 25 लाखसम्म र बढीमा एक जिल्ला भित्र कार्यक्षेत्र रहेको संस्थामा 10 लाखसम्म मात्र बचत राख्न सकिने व्यवस्था अध्यादेशमा गरिएको छ। त्यस्तै बचत तथा ऋण सहकारी संस्थाको प्राथमिक पूँजी कोषको 15% भन्दा बढी रकम ऋण प्रवाह गर्न नसकिने व्यवस्था गरिएको छ। सहकारी संस्थामा 10 लाख भन्दा बढी बचत रकम जम्मा गर्दा अनिवार्य रूपमा स्रोत खुलाउनु पर्ने व्यवस्था गरिएको छ। उद्योगी व्यवसायहरूले देशभरका रुग्ण उद्योग पुनः सञ्चालनमा ल्याउन सरकारसँग आग्रह गर्नु भएको छ। चितवनको गैंडाकोटमा भएको नेपाल उद्योग तथा व्यवसाय महासंघको राष्ट्रिय विस्तारित बैठकले उत्पादन बन्द भई रुग्ण अवस्थामा पुगेका उद्योग सञ्चालन गर्न सरकारसँग आग्रह गर्नु भएको हो। सम्पन्न उद्योगीहरूको भेलाले नौबुदे नवलपुर चितवन घोषणा पत्र समेत सार्वजनिक गरेको छ। राष्ट्रिय भेला संयोजक डाक्टर तिलचन्द्र भट्टराईले गैंडाकोटको भिरकुटी कागज कारखाना लगायत देशभर बन्द अवस्थामा रहेका सबै उद्योगलाई सरकार र निजी क्षेत्रको साझेदारी अवधारणामा सञ्चालन मिलाउन सरकारसँग अनुरोध गर्नुभयो। नेपालको धार्मिक पर्यटनको सम्भावना बोकेको देवघाट धाम, नारायणी नदी, त्रिवेणी धाम सँगै अयोध्यापुरी र राम जन्मभूमि लगायत क्षेत्रलाई समेटी राष्ट्रिय गौरवको आयोजना सञ्चालन गर्न आग्रह गरेको छ। दुई दिनसम्म चलेको भेलामा देशभरबाट करिब 350 प्रतिनिधिहरूको सहभागिता रहेको थियो। नेपालमा आत्मनिर्भर रहेको पोल्ट्री जन्य क्षेत्रमा उत्पादन उल्लेख्य रूपमा घटेपछि किसान र व्यवसायीहरू पेसाबाट विस्थापित हुने अवस्था आएको सरोकार भएकाहरूले बताउनु भएको छ। नेपाल कुखुरा व्यवसायी मञ्चले सोमबार चितवनमा आयोजना गरेको अन्तर्क्रियाका वक्ताहरूले व्यवसाय निकै संकटको अवस्थामा पुगेको गुनासो गर्नुभएको हो। मञ्चका अध्यक्ष रघुनाथ भट्टले कोरोना महामारी अघिसम्म हरेक साता 50 लाख ब्रोइलर चल्ला उत्पादन हुने गरेकोमा हाल 30 लाख हारारीमा झरेको उल्लेख गर्नुभयो। नुवाकोटको डुपचेश्वर गाउँपालिकाले स्थानीय किसानले उत्पादन गरेको किवीको प्रशोधन गरी जाम र वाइन उत्पादन गर्न शुरू गरेको छ। गाउँपालिकाको प्राविधिक सहयोगमा उत्पादन मात्र नभई जाम र वाइनको बजारीकरण समेत गर्न थालिएको छ। डुपचेश्वर गाउँपालिकाले पोस्ट हार्वेस्ट मूल्य श्रृंखला अभिवृद्धि कार्यक्रम मार्फत किवी प्रशोधन गरी गाउँमै जाम बनाउन शुरू गरेको गाउँपालिकाका अध्यक्ष शंकर बहादुर थापाले जानकारी दिनुभयो।
अब खेल समाचार अजय बमबाट।
पाँचथरको फिदिममा आयोजित 11 फाल्गुन अन्त गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि चर्च बोइज युनाइटेड क्लब काठमाडौँले जितेको छ। पाँचथरको फिदिम स्थित फिदिम माध्यमिक विद्यालयको खेल मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा मसिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा 5-4 गोल अन्तरले पराजित गर्दै चर्च बोइज युनाइटेडले उपाधि उचालेको हो। निर्धारित समयमा खेल 2-2 गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिएको थियो। उपाधि सँगै चर्च बोइजले 10,555 रुपियाँ सँगै ट्रफी मेडल र प्रमाणपत्र तथा उपविजेता मसिन्द्रले 5,555 रुपियाँ प्राप्त गरेको हाम्रा पाँचथर संवाददाता दुर्गा खनालले जनाएकी छिन्। मसिन्द्र फुटबल क्लबमाथि 5-1 गोल अन्तरको फराकिलो विजय प्राप्त गर्दै थ्री स्टार क्लब ललित स्मृति एन्फा यु अठार लिगको तेस्रो स्थानमा उक्लिएको छ। सोमबार अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालयमा सम्पन्न लिग चरणको अन्तिम खेलमा थ्री स्टारलाई जित दिलाउन क्याप्टेन बोगटीले 2 गोल गरे। त्यस्तै विजय उडान रोमन श्रेष्ठ र सुगन भुलनको नाममा 1-1 गोल रह्यो। मसिन्द्रका लागि आयुष लिम्बुको गोल सान्त्वना बन्न पुग्यो। जितसँगै संकटा क्लबलाई उछिन्दै थ्री स्टार अङ्क तालिकाको तेस्रो स्थानमा उलिएको छ। थ्री स्टारले 22 खेलमा 43 अङ्क जोड्यो। सोमबारको नतिजासँगै 37 अङ्क जोड्दै मसिन्द्रले 5 स्थानमा रहेर यात्रा टुङ्ग्यायो। मंगलबार हुने लिगको अन्तिम खेलमा यसअघि नै च्याम्पियन भइसकेको नेपाल पुलिस क्लबले न्युरो टिम एनआरटीको सामना गर्नेछ भने एपीएफ फुटबल क्लबले संकटाको सामना गर्नेछ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी दिपेन्द्र सिंह एरी शारदा ग्रुपको उमोडा एन जेको ब्रान्ड एम्बेसडर बनेका छन्। शारदा ग्रुपका अध्यक्ष शिवरत्न शारदा र दिपेन्द्रले सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता 3 वर्षको लागि रहेको बताइएको छ। सम्झौता रकम भने खुलाइएको छैन। नेपाली क्रिकेटको इतिहासमा कार पुरस्कार पाउने उनी पहिलो खेलाडी समेत बनेका छन्। ब्रान्ड एम्बेसडरको रूपमा दिपेन्द्रको यो 5 सहकारी हो। यसअघि उनी ब्रान्ड एम्बेसडरको रूपमा अर्ना ग्रेस इसेवा र एक्स एजसँग पनि जोडिएका छन्।
अब मौसम। आगामी 24 घण्टामा कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली हुनुको साथै बाँकी भूभागको मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 23.2 डिग्री सेल्सियस, न्यूनतम 8 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम तापक्रम 18.4 डिग्री सेल्सियस, न्यूनतम 4.7 डिग्री सेल्सियस। पोखराको अधिकतम तापक्रम 20.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 7.8 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम तापक्रम 22.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 7 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 23.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 9.5 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। तराईका जिल्लाहरूमा बाक्लो हुस्सोसँगै शीतलहर केही दिन रहने मौसम पूर्वानुमान महाशाखाको अनुमान। गुरूङ समुदाय नयाँ वर्षलाई स्वागत गर्दै तमु लोसार मनाउँदै। शिक्षालाई श्रम र रोजगारीसँग जोड्नु पर्नेमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवको जोड। पाकिस्तानमा भएको बस दुर्घटनामा 11 जनाको मृत्यु। र पाँचथरको फिदिममा सम्पन्न फाल्गुनन्द गोल्ड कपको उपाधि चर्च बोइज युनाइटेडलाई मसिन्द्रा फुटबल क्लब ट्राइबेकरमा 5-4 गोल अन्तरले पराजित। यसका साथै रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।